بسم اللہ الرحمن الرحیم۔ اے خدا، تجھ کو ہی زیبا ہے بڑائی تیری، بے نیازی تو کسی نے بھی نہ پائی تیری۔ اللہم صلی وسلم وزد وبارک علی سیدنا رحمت للعالمین حبیبنا محمد و آلہ الطاہرین۔ السلام علیکم ناظرین، انشاءاللہ امید ہے کہ آپ خیریت عافیت سے ہوں گے اور کہیں بھی بیٹھ کر ہمارا پروگرام دیکھ رہے ہیں۔ میں آپ کا استقبال کرتا ہوں اس پروگرام میں۔ یہ مشعلہ راہ ہے جو ایک عرصے سے صحیفہ مبارک سجادیہ کی دعاؤں پر گفتگو کر رہا ہے۔ ایک ایسا پروگرام ہے کہ جس میں امام زین العابدین علیہ الصلوۃ والسلام کی دعاؤں کو موضوع بنایا جاتا ہے، اس پر بیٹھ کر گفتگو کی جاتی ہے۔ آج جس دعا کو ہم نے اپنا موضوع بنایا ہے اور جس پر ہم گفتگو کرنا چاہتے ہیں، بہت ہی اہم دعا ہے، اور وہ ہے پردہ پوشی کے سلسلے میں۔ امام زین العابدین علیہ الصلوۃ والسلام نے کچھ درخواست اللہ سے اس طرح کی رکھی ہے کہ انسان کو کبھی پردہ پوشی کی ضرورت ہوتی ہے، پردہ ڈالنے کی ضرورت ہوتی ہے انسانی کردار پر۔ پردے کا جو تصور ہوتا ہے معمولاً ہمارے اور آپ کے ذہن میں، وہ زینت کے لیے ہوتا ہے۔ ہم اپنے گھروں میں پردے کا استعمال کرتے ہیں اور بہت سی جگہوں پر پردوں کا استعمال کیا جاتا ہے۔ بہت سی وجہیں ہوتی ہیں اس کی۔ ایک تو یہ کہ خوبصورتی آ جاتی ہے وہاں پر جہاں پر پردے استعمال کیے جاتے ہیں، پردے لٹکائے جاتے ہیں، اور جو عیوب ہیں، جو برائیاں ہیں، وہ ذرا کچھ ڈھک جاتی ہیں، چھپ جاتی ہیں۔ اسی طریقے سے انسان کے کردار کو بھی، خود انسانی وجود کو بھی ایک پردے کی ضرورت ہوتی ہے، خدائی پردے کی ضرورت ہوتی ہے، کہ جس سے ذرا اس کے کردار میں تھوڑا خوبصورتی آ جائے، اس کی اگر کمیاں ہیں کچھ وہ چھپ جائیں، اور جو اس کی برائیاں ہیں اور جو تاریکی ہے وہ ذرا ڈھکی چھپی رہے اور اچھا دکھائی دے انسان۔ کچھ اسی طرح کا مطالبہ امام زین العابدین علیہ الصلوۃ والسلام نے اللہ کی بارگاہ میں رکھا ہے کہ پردہ پوشی کی درخواست اللہ سے کی ہے۔ ایک درخواست اور ملتی ہے، انشاءاللہ ہم اس کی توضیح دیں گے، کہ مختلف حوادث سے اور مختلف حادثات سے انسان کو محفوظ رکھے اللہ، اس کی بھی اللہ کی بارگاہ میں امام نے درخواست کی ہے۔ ایک چھوٹی سی دعا ہے لیکن اہم دعا ہے، بہت پیاری دعا ہے، 41ویں دعا امام زین العابدین علیہ الصلوۃ والسلام کی۔ اگر آپ وقت رکھتے ہوں تو آج بھی ہمارے ساتھ مل کر بیٹھیں اور بیٹھ کر کچھ گفتگو کرتے ہیں آپس میں۔ اجازت دیں، یہاں پر ایک بریک لیتے ہیں، چلو پھر باقاعدہ گفتگو کا آغاز کرتے ہیں۔
اللهم صل على محمد و آل محمد۔
پردہ پوشی کی دعا۔ بارِ الٰہی رحمت نازل فرما محمد اور ان کی آل پر، اور میرے لیے اعزاز و اکرام کی مسند بچھا دے، مجھے رحمت کے سرچشموں پر اتار دے، وسط بہشت میں جگہ دے، اور اپنے یہاں سے ناکام پلٹا کر رنجیدہ نہ کر، اور اپنی رحمت سے نا امید کر کے ہرما نصیب نہ بنا دے، میرے گناہوں کا قصاص نہ لے، اور میرے کاموں کا سختی سے محاسبہ نہ کر، میرے چھپے ہوئے رازوں کو ظاہر نہ فرما، اور میرے مخفی حالات پر سے پردہ نہ اٹھا، اور میرے اعمال کو عدل و انصاف کے ترازو پر نہ تول، اور اشراف کی نظروں کے سامنے میری باطنی حالت کو آشکارا نہ کر، جس کا ظاہر ہونا میرے لیے باعث ننگ و عار ہو، وہ ان سے چھپائے رکھ، اور تیرے حضور جو چیز ذلت و رسوائی کا باعث ہو وہ ان سے پوشیدہ رہنے دے۔
اللهم صل على محمد و آل محمد۔
آئیے ناظرین گفتگو شروع کرتے ہیں۔ میں نے جیسا کہ بتایا کہ 41ویں دعا ہے صحیفہ سجادیہ کی، اس پر آج ہماری گفتگو ہونا ہے، اور اس میں امام زین العابدین علیہ الصلوۃ والسلام پردہ پوشی کی دعا کر رہے ہیں، اور دعا یہ کر رہے ہیں اللہ سے کہ انہیں حادثات سے اور مشکلات سے محفوظ رکھے۔ اس دعا پر گفتگو کرنے کے لیے الحمدللہ ہمارا ساتھ دے رہے ہیں فاضل محترم جناب حجت الاسلام والمسلمین مولانا سید عدیل اصغر کاظمی صاحب قبلہ۔ قبلہ، السلام علیکم ورحمۃ اللہ، بہت خوش آمدید۔
علیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ بسم اللہ الرحمن الرحیم۔ میں بھی اپنے تمام ناظرین کی خدمت میں سلام عرض کرتا ہوں، اور امید کرتا ہوں کہ خدا مند متعال ہمیں توفیق دے کہ تمام ائمہ بالخصوص امام زین العابدین علیہ الصلوۃ والسلام کی رہنمائی کے طفیل میں انشاءاللہ ہم ایسی زندگی بسر کرنے کی توفیق مل جائے جس کی بنیاد پر خداوند متعال ہمارے کردار کی پردہ پوشی کرتا رہے اور انشاءاللہ ہمیں ہر قسم کے مادی اور معنوی حادثات سے محفوظ رکھیں انشاءاللہ.
انشاءاللہ. 41ویں دعا کیسی دعا ہے؟ اس کا عنوان بھی دو چیزیں اس میں ذکر ہوئی ہیں. ایک جیسا کہ آپ نے فرمایا پردہ پوشی اور محفوظ رکھنے کی بات ہے. بسم اللہ.
اللہم صلی علی محمد و آلہ و فرشنی محاد کرامتک. ان الفاظ کے ساتھ امام سجاد علیہ السلام نے اس دعا کا آغاز فرمایا ہے. اس دعا کے بہرحال الفاظ کا سہارا لینے سے پہلے میں اس دعا کے عنوان کے سلسلے میں چند ایک باتیں آپ کے سامنے رکھنا چاہتا ہوں. ایک سب سے پہلی بات تو یہ ہے کہ ہمیں جیسا کہ آپ نے بھی اشارہ فرمایا کئی بار ایسا ہوتا ہے کہ ہماری وجہ سے ہمیں خود اپنی وجہ سے ایسے حالات کا سامنا کرنا پڑ جاتا ہے کہ جس میں ہمیں نہایت شرمندگی اٹھانی پڑتی ہے. کبھی کبھی ہماری زبان سے کچھ ایسا جاری ہو جاتا ہے, کبھی ہمارے ہاتھ اور پیر کی بنیاد پر ہمیں شرمندگی اٹھانی پڑتی ہے, کبھی ہمیں ہمارے نظریات اور افکار کی بنیاد پر شرمندگی کا سامنا کرنا پڑتا ہے. غرض یہ کہ زندگی میں بہرحال آ جاتے ہیں مراحل ایسے کہ جہاں پر انسان شرمندگی کا سامنا کرتا ہے, لیکن کبھی کبھی ایسا بھی ہو جاتا ہے کہ انسان تمام چیزوں کا دھیان رکھتے ہوئے کسی ایسے کردار میں مبتلا ہو جاتا ہے کہ جہاں اس کا دھیان بھی نہیں جاتا کہ کبھی شاید یہ دوسروں کے سامنے آ جائے گا. اور کئی بار ایسا ہوتا ہے, بہرحال زندگی میں کہیں نہ کہیں جیسا کہ بعض اخباروں میں کبھی آپ نے دیکھا ہوگا پڑھا ہوگا کہ بعض لوگوں کے بارے میں ایک دم سے خبر اڑتی ہے کہ فلاں صاحب جو آج تک ایسے تھے مثال کے طور پر ان سے یہ جرم سرزد ہوا,
ایسے نہیں ہے بلکہ ویسے
ویسے نکلے. اور بہت سے لوگوں کے بارے میں اس طرح کی خبریں نکلتی ہیں. بہرحال سچ اور جھوٹ کا تو مجھے کوئی علم نہیں ہے, لیکن ایک حقیقت ہے زندگی میں کہ کبھی بھی انسان کو اپنے کردار کے اوپر مغرور نہیں ہونا چاہیے, اس لیے کہ خداوند متعال نے اس کے عیوب کی پردہ پوشی کر رکھی ہے. اس بنیاد پر وہ انسان بہت سارے لوگوں کی نظر میں با عزت ہے اور با کرامت ہے.
صحیح.
یقیناً, کیونکہ اگر دیکھا جائے تو انسان سے کبھی نہ کبھی کچھ نہ کچھ ایسا سرزد ہو جاتا ہے. کم از کم اگر کوئی عمل بھی سرزد نہیں ہوتا تو کم از کم اس سے کوئی نہ کوئی فکر تو کبھی ایسی سرزد ہو ہی جاتی ہے, کوئی نہ کوئی اس کا عقیدہ اعتقاد کچھ نہ کچھ ایسا تو ماننا ہو ہی جاتا ہے جس کی بنیاد پر اگر اس کو سامنے لایا جائے تو اسے شرمندگی کا احساس ہو.
صحیح.
اور کبھی کبھی تو ایسا بھی ہو جاتا ہے بلکہ کہ انسان کو پتہ بھی نہیں چلتا اور اس کے اعضاء و جوارح سے ایسا عمل سرزد ہو جاتا ہے کہ اگر اس کو ریکارڈ کر کے دکھایا جائے کہ تم نے یہ کام کیا ہے تو شاید وہ خود تعجب کرے گا کہ میں نے یہ کام کیسے کر ڈالا. تو انسان مختلف زاویوں سے اس دائرے میں آ جاتا ہے کہ اسے پردہ پوشی کی ضرورت پڑتی ہے. اور یہ دعاؤں نے مسلسل بتایا ہے کہ اللہ کی ایک بہت بڑی نعمت ہے اس کے بندوں کے حال میں اور ان کے حق میں کہ اللہ مسلسل ان کے گناہوں کی پردہ پوشی کرتا رہتا ہے. لیکن پھر بھی ہمیں باوجود ان تمام پردے داریوں کے ہمیں خدا سے دعا کرتے رہنا چاہیے کہ خدا جس طرح سے اب تک تو نے ہمارے عیوب کی پردہ پوشی کی ہے, جیسے ہماری کوتاہیوں سے نظر انداز کیا ہے, اسی طریقے سے اب کے بعد بھی اس کام کو جاری رکھ. اور سب سے اہم بات یہ ہے کہ تو قیامت کے ماحول میں کہ جہاں روز محشر کہ جہاں پوری مخلوقات اکٹھا ہوں گی, انبیاء اولیاء ملائکہ جنات اور تمام انسان جو دنیا کے شروع سے لے کر دنیا کے آخر تک تمام کے تمام انسان, کتنا ایک عالم ہوگا وہاں, اس کی تو واقعی تصور کرنا بھی اس کا سخت ہے. ان تمام لوگوں کے درمیان اگر کسی انسان کے عیب کو ظاہر کیا جائے چھوٹا سا ہی کیوں نہ ہو, تو کس قدر بے عزتی اور شرمندگی اور پچھتاوے کا سامنا انسان کو ہوگا واقعی قابل تصور نہیں ہے.
सही
तो लिहाजा इंसान को दुआ करते रहना चाहिए कि जिस तरीके से अल्लाह ने अब तक उसके बहुत सारे उयूब की पर्दापोशी की है, उसी तरह से वो अब तक अब और भी उयूब की पर्दापोशी यहाँ भी करे और कयामत के मैदान में भी इंशाल्लाह उसकी पर्दापोशी करे। तो इमाम सज्जाद अलैहिस्सलाम ने इस दुआ को हमारे सामने रखा है। जैसा कि मैं और भी प्रोग्राम्स में मैंने अर्ज किया कि आपकी ये हिदायत और रहनुमाई है हमारे लिए कि हम कई बार ऐसा हो जाता है कि खुश हो जाते हैं कि अरे समाज में हमारी बड़ी इज्जत है और जनाब मेरे स्टाफ में मेरी बड़ी इज्जत है और मेरे दोस्तों में मेरी बड़ी इज्जत है और मेरे रिश्तेदारों में बड़ी इज्जत है। इस इज्जत पर हम मغرور ना हों, धोखा ना खाएं कि ये इज्जत हमारी बनाई हुई नहीं है, ये खुदा की अता करता इज्जत है और उसने यकीनन बहुत सारे हमारे अयूब, हमारी कोताहियां, हमारी कमियां, हमारे नवाकिस की पर्दापोशी करते हुए अपने रहमत के साए में हमें इतना इज्जत वाला बना दिया है कि हम सबके सामने सर उठाकर
सही
जिंदगी बसर कर सकते हैं। वरना अगर खुदा चाहे तो किसी भी एक ऐब के जरिए से हमारी सारी इज्जत आबरू बिखर सकती है, खत्म हो सकती है, खुदा ना लाए किसी के जिंदगी में ऐसा मरहला। बहरहाल इमाम सज्जाद अलैहिस्सलाम ने इसी तलब सित्र के साथ यानी पर्दापोशी के साथ एक लफ्ज और रखा है, विकाया का। यानी इमाम सज्जाद अलैहिस्सलाम जहां उयूब की और गुनाहों की पर्दापोशी तलब करते थे, वहीं हजरत हवादिस और बुरे वाकयात से महफूज रहने की भी दुआ खुदा से करते थे। अब ये दोनों चीजें एक ही दुआ में क्यों शामिल की? बहरहाल ये भी एक सवाल हो सकता है अपने आप में कि उयूब का एक मसला है, बहरहाल कुछ उयूब हैं, गुनाह हैं, वो अपनी जगह पर, और इंसान की जिंदगी में हादसात हैं, वो अपनी जगह पर, दोनों का आपस में क्या रब्त हो सकता है? देखिए अहादीस ने हमें इस बात की तरफ मुतवज्जे फरमाया है कि कई बार ऐसा होता है कि इंसान बहुत सारे हादसात का शिकार होता है। किस बुनियाद पर? अपने गुनाहों की बुनियाद पर।
सही
इंसान बहुत सारे हवादिस से बच जाता है। किस बुनियाद पर?
अपने नेक
अपने
अमाल की
नेक
वजह से।
अमाल की बुनियाद पर। रिवायात में आया है मुसलसल कि इंसान अपनी फितरी और तबीयी मौत से उतने ज्यादा नहीं मरते जितने ज्यादा अपने अमाल और किरदार की बुनियाद पर मरते हैं। इंसान फितरी तौर पर, तबीयी तौर पर हादसात में मुबतला नहीं होते जितना कि वो अपने किरदार और अमाल की बुनियाद पर हादसात में मुबतला होते हैं। मिसाल के तौर पर सिले रहम न करना, ये एक बहुत बड़ा गुनाह है और इसकी वजह से इंसान की उम्र छोटी हो जाती है, और न सिर्फ उम्र छोटी होती बल्कि जिंदगी में और दूसरे हादसात भी उसके सामने पेश आ सकते हैं। तो ये जो इमाम अलैहिस्सलाम की दुआ का उन्वान है, दर हकीकत दोनों चीज़ों के राबते को हमारे सामने बयान कर रहा है कि इमाम अलैहिस्सलाम जहाँ खुदा से इस बात की दुआ कर रहे हैं कि खुदा तू हमारे गुनाहों की पर्दापोशी कर और हमारे उयूब को छुपा, वहीं इस बात की दुआ भी है कि अगर तू उयूब को छिपा रहा है और गुनाहों की पर्दापोशी कर रहा है तो खाली ये ना हो कि बस पर्दापोशी कर ली और उसके असरात बाकी रहे और हादसात की सूरत में हमारे सामने आते रहें। नहीं,
सही
बल्कि जहां पर्दापोशी की है और उनको छुपाया है तो उसका असर ये भी हो कि वो कल अदम हो जाएं, बिल्कुल खत्म हो जाएं
उसका
और
असर
उसका
सामने ना
असर
आए।
भी सामने ना आए हादसात की सूरत में। ये दुआ भी इमाम सज्जाद अलैहिस्सलाम ने रखी।
बहुत अहम बात आपने कही कि कभी कभी ऐसा होता है कि गुनाह छुप गए, इंसान की लग्जिशों को छुपा दिया गया, उस पर पर्दा डाल दिया गया, लेकिन किसी वजह से या तो उसको अदब सिखाने के लिए या ये कि उसके एक तरह से अपनी ज़बान में कहा जाए उसको उसके दिमाग सही करने के लिए कहीं पर एक मुश्किल ला के खड़ी कर दी जाती है उसके सामने ताकि उसको मालूम हो कि वो सब कुछ नहीं है, उसके ऊपर भी कोई है, उसका कोई खालिक है, उसका कोई पैदा करने वाला है, उसको देखने वाला और मुस्तकिल और उसको जिसे कहते हैं कंट्रोल कर रहा है कोई कोई ज़ात है ऐसी। सही, हमारी गुफ्तगू हो रही है 41वीं दुआ के सिलसिले में इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम की है। इजाज़त दें, यहाँ पर एक ब्रेक लेते हैं, इंशाल्लाह फिर आते हैं।
يا قاضي الحاجات يا قاضي
इज्जत इंसान का बहुत बड़ा सरमाया है, और जब तक इंसान के पास इज्जत है सब कुछ है। सर उठाकर वो चल सकता है, सर उठाकर वो जी सकता है, दूसरों से मुस्कुराकर मिल सकता है, जब तक वो लोगों की नज़र में अजीज़ है, साहिब इज्जत है। और इस इज्जत में बहुत बड़ा जो रोल प्ले करती है जो चीज़, वो है अल्लाह की पर्दापोशी। अल्लाह जो उसकी बुराइयों पर पर्दा डालता है, उसकी वजह से उसे इज्जत मिलती है। कोई इंसान ऐसा नहीं है दुनिया में कि जिसके अंदर कोई खराबी ना हो, कोई मुश्किल ना हो, कोई तारीकी ना हो, जिसके नामे आमाल में कोई स्याही ना हो। बहुत सी बुराइयों का शिकार इंसान होता है, उसके वजूद का हिस्सा बन चुकी होती हैं, और अगर वो सामने आ जाए लोगों के, तो सारी इज्जत धरी की धरी रह जाएगी, कोई इज्जत फिर उसके पास बाकी नहीं बचेगी। इसी सिलसिले में कुछ इमाम की दुआ है कि इमाम दुआ कर रहे हैं कि पर्दा पोशी से काम ले अल्लाह हमारे सिलसिले में, और साथ ही हमें महफूज रख हादसा से। ये 41वीं दुआ है सैफ सज्जादिया की। हमारे साथ दर है मौलाना आदिल काजमी साहब। कबला बिस्मिल्लाह।
अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलिहि व अफरिशनी मिहादा करामतिक व औरिदनी मशारिया रहमतिक व अहलिलनी बुहबूहता जन्नतिक। इमाम अलैहिस्सलातु वस्सलाम ने गुनाहों की पर्दा पोशी के सिलसिले में दुरूद व सलाम के बाद ये अल्फाज रखे हैं, ये तीन जुमले हैं। व अफरिशनी मिहादा करामतिक, खुदा अपनी करामत के बिस्तर को मेरे लिए फैला दे, यानी मेरे लिए अपनी अपनी जानिब से करामत का एक माहौल फराहम कर दें। वह और इतनी मशारिया रहमतिक, और मुझे अपनी रहमत के रास्ते पर दाखिल कर दे, चला दे, उसी पर दाखिल कर दे। वह अहलिलनी बुहबू हता जन्नतिक, और तू अपनी जन्नत के बिल्कुल बीचों बीच सेंटर में मुझे जगा दे, मकाम दे, इनायत कर, बीचों बीच। तो ये तीन दुआएं हैं, तीन तरह की दरख्वास्त हैं। एक तो ये कि अल्लाह मुझे अपनी जानिब से करामत अता कर, ऐसा माहौल मेरे लिए बना दे कि मुझे करामत मिल जाए। दूसरा ये कि मुझे रहमत के रास्ते पर या रहमत के दरवाजे पर पहुंचने का मौका मिल जाए। तीसरा ये कि मुझे जन्नत के बिल्कुल मरकजी हिस्से में दाखले का मौका मिल जाए। यहाँ तीनों बातें हैं जो दर हकीकत हमें एक बात की तरफ मुतवज्जे करती हैं, तीनों बातें एक बात की तरफ मुतवज्जे करती हैं। देखिए, अल्लाह की नज़र में कौन इंसान बाकरामत होता है, कौन इंसान बाकरामत होता है, यानी कौन इंसान अल्लाह की नज़र में मुहतरम और बुजुर्ग जाना जाता है, कौन इंसान है, किस बुनियाद पर अल्लाह उसको बुजुर्ग मानता है, मोहतरम मानता है, साहिब करामत मानता। साहिब करामत जब हम कहते हैं, यानी वही के उसकी नजर में उसकी इज्जत है, एहतराम है,
सही,
किस
साहिब एहतराम।
बुनियाद पर है, कौन सी बुनियाद है? कुरान ने मुताले कुरान मजीद में फरमाया कि इन अक्रमकुम इंदल्लाही अतकाकुम, खुदा के नजदीक तुम में से बाकरामत वो है कि जो ज्यादा तकवा वाला हो, ज्यादा परहेजगार हो, ज्यादा परहेजगार हो। जो जितना ज्यादा परहेजगार होगा वो ही उतना ज्यादा उसकी नजर में
साहब इज्जत।
साहिब इज्जत होगा, उसकी नजर में साहिब करामत होगा, उसके लिए मुकर्रम होगा, मोहतरम होगा,
साहिब शरफ होगा।
साहिब शरफ होगा खुदा की नजर में। एक बात तो इमाम सज्जाद अलैहिस्सलाम ने ये फरमाया इस दुआ में और खुदा के सामने ये अपनी दरख्वास्त रखी कि वह अफरिशनी मिहाद करामतिक, अपनी करामत का बिस्तर और माहौल मेरे लिए तैयार कर दे, यानी मेरे लिए ऐसे हालात फराहम हो जाएं कि जिसकी बुनियाद पर मैं परहेजगारी को अपना सकूं, मैं परहेजगारी को अपना सकूं। यकीनन ये बात मेरे नाजरीन जानते हैं कि जहाँ इंसान की ज़िंदगी में और इंसान की ज़िंदगी में जो काला या सफ़ेद या अच्छा या बुरा जैसा भी पेश आता है, जहाँ खुदाई मुकद्दरात का दखल है, वहीं इंसान की अपनी मर्ज़ी और उसका इख्तियार भी दखल रखता है। यकीनन अगर इमाम सज्जाद अलैहिस्सलाम खुदावंद मुताल से दुआ कर रहे हैं कि तू हमारे लिए करामत और बुजुर्गी का माहौल तैयार कर दे, उसके बिस्तर को आमादा कर दे, उसकी ज़मीन हमवार कर दे, तो यकीनन करामत, बुजुर्गी, परहेजगारी सब उधर ही से आता होगी। लेकिन उसकी कोशिश कौन करेगा? कोशिश तो इंसान ही को करनी होगी। यकीनन हरकत में ही बरकत है।
सही
जब इंसान हरकत नहीं करेगा तो बरकत कहाँ से मिलेगी उसको? जब तक इंसान कोशिश नहीं करेगा तो खाली दुआ से काम नहीं चलेगा। तो इमाम सज्जाद ने अगर ये दुआ रखी है कि तुम ऐ इंसानो, तुम दुआ करो खुदा से कि अल्लाह तू हमें इस मकाम पर पहुंचा दे कि हम साहिबे करामत हो जाएं, तेरी नज़र में मुहतरम हो जाएं, मुकर्रम हो जाएं, तो उसके लिए हमें कोशिश करनी होगी। कैसे हो जाएंगे हम? इन्ना करमकुम इंद
इंदल्लाहि
अल्लाह
अतकाकुम।
अतकाकुम। जो जितना परहेजगार होगा उतना ही अल्लाह की नज़र में बाकरामत होता चला जाएगा, उतना ही करीम हो जाएगा। एक बात। दूसरी बात, वा औरिदनी मशारिया रहमतिक, अल्लाह तू हमें अपनी रहमत के साए में दाखिल कर ले। ठीक, अल्लाह अपनी रहमत के साए में किसको दाखिल करेगा? आप कहेंगे कि हर किसी के ऊपर उसकी रहमत है, उसकी रहमत का साया हर किसी पर है। यकीनन जो उसकी आम रहमत है उसका साया हर किसी के ऊपर है। यकीनन अगर ऐसा ना होता तो आज हमारे आमाल और हमारा किरदार इस लायक नहीं कि हम एक लम्हे के लिए भी इस दुनिया में बाकी रह सकें। वाकई इस लायक नहीं है।
बेशक
जो हमारी गुस्ताखियां हैं खुदा की शान में और जो गफलतें हैं उसकी बुनियाद पर हम एक लम्हे के लिए, बल्कि उस एक लम्हे से कम भी अगर कुछ हिसाब हो सकता हो तो उसके लिए भी हम, हमारा हक नहीं है कि हम जिंदगी बसर कर सकें। मगर खुदा की वो रहमतें आम है जिसकी बुनियाद पर हम अपनी तमाम तर गुस्ताखियों, गुनाहों, लग्जिशों, कोताहियों की बुनियाद पर बहुत मज़े से ज़िंदगी बसर कर रहे हैं। ये उसकी आम रहमत। लेकिन जब इमाम सज्जाद अलैहिस्सलाम यहाँ खुदा की बारगाह में अर्ज़ कर रहे हैं कि और इतनी मशारिया रहमतिक, हमें अपनी रहमत के रास्ते पर चला दे या दाखिल कर ले, तो यकीनन उनके पेश नज़र भी ये बात है कि हम उस आम रहमत में ज़िंदगी बसर कर रहे हैं।
सही
तो जब उनके पेश नज़र ये है तो फिर ये जो दरख्वास्त है ये किसी ख़ास रहमत की दरख्वास्त है। जब ख़ास रहमत की दरख्वास्त है तो इसका मतलब ये है कि इस ख़ास रहमत को हासिल करने के लिए थोड़ा सा अलग किस्म का मसला हमारे सामने होना चाहिए। वो क्या है अलग किस्म का? अब आप देखिए, खुदावंद मताल ने कुरान मजीद में इरशाद फरमाया क्या? रहमती वसियात कुल्ल शई, मेरी रहमत हर चीज पर भारी है, हर चीज से वसी है। अब इंसान जब इसको पढ़ेगा तो खुश हो जाएगा कि जब हर चीज के ऊपर उसकी रहमत भारी है तो फिर मुझे क्या सोचना है, तो जैसे चाहूं जिंदगी बसर करूं। उसकी रहमत है और जब उसकी रहमत है तो फिर मुझे कोई परेशानी होने वाली नहीं है। लेकिन अगर बात यहीं खत्म हो जाती तो कोई परेशानी नहीं थी वाकई। लेकिन अल्लाह ने वहीं उसके फौरन बाद ऐलान किया, फ सा अक्तुबुहा, मेरी रहमत वसी है,
हर चीज़
हर
पर
चीज
भारी
के
है।
ऊपर भारी है, गालिब है, सब कुछ ठीक है अपनी जगह पर, लेकिन मैं इसी रहमत को, मेरी अपनी जो रहमत है इसको, फसा अक्तुबुहा, अनकरीब लिखूंगा इसी रहमत को, वाजिब करूंगा इस रहमत को, किसके लिए? लिल्लदीन यत्तकून,
जो लोग परहेजगार
जो लोग
हैं।
परहेजगार हैं। इसी रहमत को, जो मेरी रहमत आम है, जो सब पर भारी है, जिसका दायरा बहुत वसी, हर चीज से ज्यादा वसी है, ये लिखूंगा किसके लिए? मैं वाजिब करूंगा किसके लिए? मैं, जो लोग साहिबे तकवा हैं, जो लोग परहेजगार हैं। देखें, वो पहली वाली बात कि खुदा मुझे बाइज्जत बना, तो उसमें भी परहेजगारी का दखल। खुदा मुझे अपनी रहमत में दाखिल कर, यहां भी
परहेजगारी का दखल।
परहेजगारी का दखल। अब आइए तीसरी चीज, वह अहलिलनी,
इजाज़त देंगे आगे बढ़ने से पहले एक ब्रेक लें, इंशाल्लाह फिर गुफ्तगू जारी रहेगी बाकायदा। अल्लाह की बहुत सी सिफात हैं, बहुत से सिफात हैं उसके, लेकिन जिससे सबसे ज़्यादा पहचाना जाता है, जो सबसे ज़्यादा मुमताज़ सिफत है उसकी, वो उसका फ़ज़ल व करम है, उसकी रहमत है। लेकिन उसी के सिलसिले में खुदावंद आलम फरमाता है कि इसी चीज़ को मैंने अपने ख़ास बंदों के लिए, उन लोगों के लिए करार दिया है कि जो साहिबान तकवा हैं, जो परहेजगार हैं। आम रहमत तो सबके लिए है, लेकिन एक ख़ास रहमत अगर तुम्हें चाहिए تو میرے متقی بندوں کو ملے گی صرف اور صرف اور صرف. ایک بریک لیتے ہیں پھر آتے ہیں انشاءاللہ.
اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد محمد محمد.
جی ناظرین، میں شکر گزار ہوں آپ اسی طریقے سے جڑے ہوئے ہیں ہمارے ساتھ. ہماری گفتگو آج ہو رہی ہے صحیفہ کاملہ کی، ہے صحیفہ سجادیہ کی 41ویں دعا ہے. مختصر دعا لیکن بڑی اہم دعا، جس میں امام زین العابدین علیہ الصلوۃ والسلام اللہ سے درخواست کر رہے ہیں کہ پردہ پوشی سے کام لے میرے بارے میں اور مجھے حادثات سے محفوظ رکھ. مولانا آپ کے پاس وقت کم ہے، میں سمجھتا ہوں باتیں کچھ رہ گئی ہیں آپ کی.
جی، امام سجاد علیہ الصلوۃ والسلام نے خدا سے گناہوں کی پردہ پوشی کے لیے یہ دعا رکھی ہے. اس میں آپ نے فرمایا کہ اے اللہ، تو مجھے کرامت تک پہنچنے کے لیے ماحول فراہم کر دے. دوسری درخواست یہ رکھی ہے کہ مجھے اپنی رحمت سے فائدہ اٹھانے کا موقع فراہم کر. تیسری دعا جو رکھی ہے وہ یہ کہ مجھے جنت کے مرکز میں، بالکل سینٹر میں جگہ عنایت کر. وَأَحْلِلْنِي بُحْبُوحَةَ جَنَّتِكَ، بالکل جنت کے درمیان. تو دو باتیں جو میں نے ابھی عرض کی کہ ان دونوں باتوں کا تعلق کس چیز سے؟ انسان کی پرہیزگاری سے. انسان اگر پرہیزگار ہے تو خدا کی جانب سے اس کو کرامت مل جائے گی اور وہ مکرم بندہ ہوگا خدا ان متعال کا. اور اگر انسان خدا کی رحمت چاہتا ہے تو بھی فَسَأَكْتُبُهَا لِلَّذِينَ يَتَّقُونَ، اس رحمت کو میں ان لوگوں کے لیے واجب قرار دیتا ہوں کہ جو لوگ پرہیزگاری
اپنے کو
رکھتے
بچا
ہیں،
کے رکھتے
اپنے
ہیں.
کو بچا کے رکھتے ہیں خدا کی مواسکت سے اسے. اب آئیے تیسرا مرحلہ ہے، وَأَحْلِلْنِي بُحْبُوحَةَ جَنَّتِكَ، کہ مجھے جنت کے بالکل مرکز میں، جو سینٹر میں رکھ. تو یہ جنت کن لوگوں کے لیے بنائی گئی ہے؟ جی، کن لوگوں کے لیے بنائی گئی ہے؟ فرمایا اعدت
للمتقین.
للمتقین، یہ جنت جس کی چوڑائی اور لمبائی اور جس کا رقبہ آسمانوں اور زمین سے کہیں زیادہ ہے، ارض السماوات والارض، یہ اعدت للمتقین، یہ پرہیزگاروں کے لیے تیار کی گئی ہے، آمادہ کی گئی ہے. تو تین درخواست ہیں اور تینوں کا تعلق پرہیزگاری سے ہے. ٹھیک ہے، اب مسئلہ یہ ہے کہ جو امام علیہ الصلوۃ والسلام کی دعا ہے پردہ پوشی کے سلسلے میں، عنوان اس کا یہ ہے کہ ہم خدا سے دعا کر رہے ہیں کہ خدا تو ہمارے گناہوں کی پردہ پوشی کر، اور یہاں درخواست رکھی گئی ہے. یہ تین مسئلے رکھے گئے ہیں،
صحیح،
کہ تو ہمیں اپنے بارگاہ میں مکرم بنا لے، تو ہمیں اپنی خصوصی رحمت میں جگہ دے، تو ہمیں جنت میں جگہ دے. یہ تینوں کا تعلق کس چیز سے ہے؟ پرہیزگاری سے. تینوں کا تعلق پرہیزگاری سے ہے. جب انسان پرہیزگاری کو اپنا شعار بنا لے گا، جس وقت سے بھی بنائے گا، اس سے ماقبل کے جتنے بھی گناہ ہوں گے، پہلے کے جتنے بھی گناہ ہوں گے، لغزشیں ہوں گی، جتنی بھی خطائیں ہوں گی خداوند متعال کی بارگاہ میں، خداوند متعال خود
چھپا دے گا،
ان کی پردہ پوشی کر دے گا، ان کو چھپا لے گا. اور انسان ہو سکتا ہے کہ کیسے لوگوں نے، مثال کے طور پر ہو سکتا ہے کوئی یہ کہے کہ میں نے لوگوں کے سامنے اتنے گناہ کیے ہیں، ہو سکتا ہے وہ یہ کہے کہ میں نے لوگوں کے سامنے اتنی خطائیں کی ہیں، لوگوں کے ذہن سے کیسے نکل جائے گا؟ خدا ہر چیز پر قادر ہے. ہم تقوی اختیار کر کے دیکھیں، پرہیزگاری اختیار کر کے دیکھیں، خداوند متعال اپنے کام کو بہت اچھے طریقے سے اور اتنی ظرافت کے ساتھ انجام دیتا ہے کہ ان لوگوں کی یاد کے اوپر بھی اس کا غلبہ ہے، جن لوگوں نے بھی دیکھا ہوگا شاید وہ بھی بھول جائیں، اور اب کے بعد آپ کو اتنا اچھے طریقے سے دیکھنے لگیں کہ جیسے جناب حر کے بارے میں کہا جاتا ہے کہ اب تک وہ دشمن تھے اور اب کے بعد وہ اتنے عزیز ہو گئے کہ امام حسین علیہ الصلوۃ والسلام ان کو اپنا مہمان بناتے ہوئے فخر کرتے.
الحمدللہ، شکر گزار ہوں مولانا عدیل صاحب. وقت اس سے زیادہ اجازت نہیں دیتا، لیکن گفتگو ابھی کچھ باقی ہے اس دعا کے حوالے سے. 41ویں دعا ہم نے جیسے کہ بتایا، اچھی دعا ہے، مختصر دعا، لیکن ذرا ایسی دعا کہ جس پر بیٹھ کر غور کرنے کی ضرورت ہے، بات کرنے کی ضرورت ہے. قرآن کریم نے ایک بہت ہی خوبصورت دعا ہمارے اور آپ سبھی کے بابا کی زبانی نقل کی ہے. جناب آدم نے ایک بہت اچھی اور خوبصورت دعا اللہ کی بارگاہ میں کی ہے, اس پر میں چاہوں گا آج کے پروگرام کو ختم کروں. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرین. اگلے ہفتے انشاءاللہ پھر ملاقات ہوگی, تب تک کے لیے اجازت دیں, خدا حافظ.